नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको द्विपक्षीय भ्रमण तथा बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताले क्षेत्रीय र द्विपक्षीय सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको अपेक्षा गरिएको छ। पाँच दिने थाइल्याण्ड भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले बिम्स्टेकमा सहभागिता र त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेट निकै फलदायी भएको र आफू खुशी भएको प्रतिक्रिया दिनुभएको छ। प्रधानमन्त्रीको पछिल्लो थाइल्याण्ड भ्रमण, बिम्स्टेकमा सहभागिता, त्यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता लगायतका विषयमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। प्रधानमन्त्रीको भ्रमणबारे कुराकानी गर्न एमाले नेता एवं परराष्ट्रविद डाक्टर राजन भट्टराई हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब प्रधानमन्त्रीको पाँच दिने थाइल्याण्ड भ्रमण, त्यसक्रममा भएको क्षेत्रीय चाहिँ छलफलहरू, त्यसै गरी बिम्स्टेकको सहभागिता र द्विपक्षीय छलफलहरू त्यसक्रममा जुन भयो त्यसलाई कसरी हेर्न सकिन्छ?
विभिन्न हिसाबले अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रह्यो। पहिलो चाहिँ अब हाम्रो नजिकको मित्र राष्ट्र थाइल्याण्ड, जोसँग हाम्रो धेरै हिसाबले जनस्तरको सम्बन्ध छ, ऐतिहासिक सम्बन्ध छ, हजारौँ वर्षदेखिको सांस्कृतिक सम्बन्ध छ, धार्मिक हिसाबको सम्बन्ध छ, तर त्यसका बावजुद हाम्रो 65 वर्ष त कूटनीतिक सम्बन्ध स्थापना भएको भइसकेको छ। तर यसका बावजुद नेपालको तर्फबाट कुनै पनि प्रधानमन्त्रीको अहिलेसम्म औपचारिक भ्रमण भएको रहेनछ। त्यस हिसाबले त्यति नजिकको, त्यति बहुआयामिक सम्बन्ध र सम्भावना पनि धेरै भएको मुलुकसँग हाम्रो कनेक्टिभिटीको हिसाबले भनियो भने मलाई लाग्छ वान अफ द ओल्डेस्ट हवाई कनेक्टिभिटी भएको मुलुक हो धेरै अगाडिदेखिको। त्यसका बावजुद हाम्रो उच्च स्तरीय भ्रमण आदान प्रदान नहुनु चाहिँ एउटा अचम्म लाग्दो अवस्था रहेछ। त्यो अवस्थालाई चिर्दै यसपालि प्रधानमन्त्रीको जुन औपचारिक भ्रमण भएको छ छिमेकी मित्र राष्ट्र थाइल्याण्डसँग, र त्यो नै आफैमा ऐतिहासिक र महत्वपूर्ण रह्यो। दोस्रो चाहिँ जुन सहमतिहरू भए, 8 सहमति, 2 सरकारी स्तरमा, 2 सरकारका बिचमा र बाँकी गैर सरकारी तहमा, त्यो पनि महत्वपूर्ण रहेको छ। खास गरी सांस्कृतिक आदान प्रदानको विषय धेरै महत्व छ। थाइल्याण्डसँग बुद्धिस्ट मुलुक भएको कारणले गर्दा हाम्रो यहाँको लुम्बिनी गौतम बुद्धको जन्मस्थलको स्थल र ठुलो संख्या त्यहाँ बुद्धिज्ममा रिसर्च गरेर अध्ययन गरिरहेको छ, अनुसन्धान गरिरहेको छ। युनिभर्सिटीहरूले विभिन्न किसिमका प्रकाशनहरू बाहिर ल्याएका छन् अनुसन्धान गरेर, ती कुराहरूबाट हामीले थप सिक्न सक्छौँ र थप अध्ययनका लागि, थप अनुसन्धानका लागि, र बुद्धिज्म के हो आजको युगमा, त्यसको सान्दर्भिकता कति छ, जसरी हामी बुद्धको सन्देशहरू आज सान्दर्भिक मानिरहेका छौँ, आज 2600-2700 वर्ष पछाडि पनि त्यो सान्दर्भिकतालाई अझ उजागर गर्ने कुरामा विश्वविद्यालय तहमा अनुसन्धानहरूलाई अगाडि बढाउने कुरा एउटा रह्यो भने, अब अर्को पर्यटनको हिसाबले तपाईँलाई थाहा छ दक्षिण पूर्वी एसियामा थाइल्याण्ड अत्यन्त लोकप्रिय र आकर्षक ठाउँ हो। संसारभरका पर्यटकहरू त्यहाँ भ्रमण गर्ने गर्दछन्। अब उनीहरूले पर्यटनमा गरेको असाधारण विकास र विस्तार झन्डै तपाईँको चाहिँ 20-25 मिलियन टुरिस्टहरू थाइल्याण्ड भ्रमण गर्छन् र त्यसका लागि उनीहरूका योजनाहरू, उनीहरूका अनुभवहरू, उनीहरूले प्राप्त गरेको सफलताबाट हामीले सिक्न सक्छौँ। हामी एउटा बामे सर्वे गरेको पर्यटकको क्षेत्रमा 10-12 लाख पुर्याउनलाई पनि हम्मे हुने खालको स्थितिबाट करोडौँ पर्यटक भित्र आउने मुलुकका बिचको सहकार्य र सँगसँगै अब उनीहरूकोमा आउने पर्यटकलाई, खास गरी उनीहरू कोस्टल रिजन बिच साइडको मतलब चाहिँ भ्रमणका लागि, आइल्यान्डको भ्रमणका लागि थाइल्याण्ड आउँछन् भने, अब अलिकति मतलब चाहिँ आइल्यान्डको हिमालयन रिजनको पनि अनुभव चाखौँ भनेर समय डिभाइड गरेर त्यहाँका पर्यटकलाई यता आकर्षित गर्नका लागि हामीले केही प्याकेज बनाउने पर्यटन क्षेत्रका साथीहरूले, र त्यो प्याकेजलाई व्यवहारमा उतार्ने कुराहरू पनि यसित सम्भावना खुलेको जस्तो मलाई लाग्छ। अब अरू बाँकी गैर सरकारी क्षेत्रमा जुन विश्वविद्यालय तहको तहमा भएको छ, त्यसै गरी तपाईँको चाहिँ च्याम्बर अफ कमर्स अथवा एनसिसिआई उतापट्टिको काउन्टर पार्ट अर्गनाइजेसनका बिचमा भएको छ, कृषिको क्षेत्रमा उनीहरू अत्यन्त सफल मानिन्छन्। कृषिलाई आधुनिकरण गर्ने कुरामा, कमर्सियलाइज गर्ने कुरामा त्यो कुरासित हाम्रो कृषिलाई जोड्ने कुरामा केही व्यवसायहरूले सहमति गर्नुभएको छ। यी सबै कुराले गर्दाखेरि यो भ्रमण द्विपक्षीय औपचारिक भ्रमणमा जे सहमति भए ती चाहिँ हाम्रो योगदान दिने किसिमका छन् भने यही भ्रमणको क्रममा क्षेत्रीय संगठन बिमस्टेकको छैटौँ समिटमा पनि प्रधानमन्त्रीको सहभागिता रह्यो र त्यहाँ उहाँले सम्बोधन पनि गर्नुभएको छ। अब अहिले क्षेत्रीय संगठनहरूको विषयमा विभिन्न विवादहरू उठिरहेको छ, तपाईँलाई थाहा छ अमेरिकन रिजनमा रहेको क्षेत्रीय संगठनको अहिले जुन नर्थ एटलान्टिक यो मेक्सिको क्यानाडा र अमेरिकाका बिचको एउटा सहमति गरेर बनेको संगठनको अहिले विवाद उत्पन्न भएको छ, किनभने अमेरिकाले एकतर्फी रूपमा इन्कम के अरे ट्याक्स चाहिँ उसले डिक्लेयर गरिदिएका कारण इम्पोर्ट ट्याक्स बढाइदिएका कारणले गर्दाखेरि त्यो समस्या उत्पन्न भएको छ। त्यसै गरी तपाईँ अरू क्षेत्रीय संगठनहरू पनि युरोपियन युनियनभित्र विवाद उठेको छ, धेरै लामो र सफल मानिएको युरोपियन युनियन अहिले विवादमा जगडिएको छ। तर साउथ इस्ट एसियामा दक्षिण पूर्वी एसियाली क्षेत्रीय सहयोग संगठन भन्दा आसियान भनेर जसलाई भनिन्छ त्यो आसियान चाहिँ अत्यन्त सफलताका साथ अगाडि बढेको मानिन्छ र त्यो आसियानका अनुभवहरू र सफलतासँगै अगाडि जानु चाहिँ कतिपय मुलुकले त्यसलाई उदाहरणको रूपमा लिने गर्छन् र त्यो क्षेत्रीय रूपमा सफल संगठनका रूपमा लिएको हुनाले हामीले पनि त्यसबाट सिक्न सकिन्छ र हाम्रो दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन सार्क चाहिँ अहिले निष्क्रिय रहेको अवस्थामा बिमस्टेकलाई अगाडि बढाउने एउटा सम्भावना रहेको छ र त्यो बिमस्टेकलाई अगाडि बढाउँदा आसियानका अनुभवहरू लिन सकिन्छ, त्यसलाई सशक्त रूपले अगाडि लिएर जाने र रिजनल रूपमा इकोनोमीलाई विस्तार गर्ने विशेष गरी द्विपक्षीय मतलब रिजनभित्रका मुलुकहरूको बिचको व्यापार सँगसँगै उनीहरूका बिचको लगानी र उनीहरूका बिचको कनेक्टिभिटी यस्ता पूर्वाधारका क्षेत्रमा गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर क्षेत्रीय संगठन अगाडि जानुपर्छ। अनि सँगसँगै अब विश्वमा उदयमान चुनौतीहरू खास गरी क्लाइमेट चेन्जले उत्पन्न गरेको चुनौती र सँगसँगै आर्थिक रूपले मतलब चाहिँ उत्पन्न भएका चुनौतीहरू सामरिक रूपमा अशान्तितर्फ जाने हो कि विश्व फेरि एकपटक भन्ने किसिमका जुन चुनौतीहरू उत्पन्न भएका छन् तिनीहरूको सम्बोधनका लागि पनि एउटा मुलुकले आफ्नो प्रस्ताव अगाडि सार्नुभन्दा रिजनल रेटमा सामूहिक रूपमा अगाडि सार्ने हुनाले धेरै अर्थ राख्छ र तिनै कुराहरूलाई समेटेर हाम्रो प्रधानमन्त्रीले समितिलाई सम्बोधन पनि गर्नुभएको छ। त्यस हिसाबले पनि यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रह्यो भने अब अर्को पाटो चाहिँ यो भ्रमणको बायोलेटरल जुन साइडलाइन मिटिङहरू भए
अब यसमा डाक्टर साहब अब मूल रूपमा यहाँले जुन दुईवटा तीनवटा चाहिँ पक्षबाट यसलाई विश्लेषण गर्नुभयो, अब यो भ्रमणको एउटा महत्वपूर्ण पाठका रूपमा नेपाल र भारतको उच्च स्तरीय भेटवार्ता जुन हुन सकिरहेको थिएन, द्विपक्षीय भ्रमण पनि हुन सकिरहेको थिएन, अब यो चाहिँ सम्बन्धमा आइस ब्रेक भयो भनेर पनि कतिले भनिरहेका छन्। अब के हामी दुईटा मुलुकमा कहीँ न कहीँ समस्या देखिएको भनिएको समस्या अब के समाधान हुने दिशामा गएको हो?
पहिलो त म त्यो समस्या थियो समस्यै समस्या थियो नेपाल र भारतका बीचमा भन्ने कोणबाट गरिएको विश्लेषणसित नै सहमत हुन सक्दिन।
तर त्यसरी आइरहेको थियो नि होइन विश्लेषण त
होइन, आउने कुरा एउटा हो, यथार्थ के थियो भन्ने कुरा पनि त हेर्नु पर्यो नि।
हजुर,
जस्तो आउन त अब यहाँ के छ भने तपाईँले मिडियामा अब सबै हामी फरेन पोलिसीका जानकार हुन्छौँ, हामीले तथ्यका आधारमा लेखेका छौँ कि विश्लेषण गरेका छौँ कि निष्कर्ष दिएका छौँ कि अब हामीलाई लाग्यो मतलब चाहिँ लागेका आधारमा भनिरहेका छौँ भन्ने कुराको हामीले गहिरो विश्लेषण गरेनौँ भने निष्कर्षमा गलत ठाउँमा पुगिन्छ। त्यसो भए उहाँले पहिलो चाहिँ कुन कुरामा हाम्रो तलमाथि भएको थियो, एउटा प्रधानमन्त्री भइसकेपछि भ्रमणमा बोलाएर प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण भएन भन्ने बाहेक अरू कुन कुरामा नेपाल भारत सम्बन्धमा अहिले यो बीचमा चाहिँ दरार उत्पन्न भएको थियो? मलाई त्यस्तो लाग्दैन। यो सरकार बनेपछि तपाईँको चाहिँ यो सरकार बनेपछि सबै किसिमका हाम्रा बायोलेटरल मेकानिजमहरू सक्रिय छन्, तपाईँको चाहिँ परराष्ट्र मन्त्री स्तरीय चाहिँ भेटघाट र छलफलहरू पटक पटक भएको छ, त्यसपछि ऊर्जा मन्त्रीको तहमा भएको छ, उद्योग मन्त्रीको तहमा भएको छ, स्वास्थ्य मन्त्रीको तहमा भएको छ, अथवा हाम्रो मन्त्रालय स्तरमा रहेका मेकानिजमहरू सेक्युरिटीको तहमा रहेका मेकानिजमहरू हाम्रो ऊर्जाको क्षेत्रमा सहकार्य गर्ने कुराका मेकानिजमहरू कुन चाहिँ त्यस्तोमा चाहिँ अब्स्ट्याकलहरू आएको थियो र भारतसित यस्तो भयो उस्तो भयो यहाँ भयो त्यहाँ भयो भनेर हामीले त्यो गर्छौँ, जब नभएको कुरा हामी बढी मतलब चाहिँ त्यो गर्छौँ त्यसले वास्तवमा चाहिँ समस्या त्यसपछि उत्पन्न गर्छ। एउटै कुरा के हो भन्दा प्रधानमन्त्रीलाई किन बोलाइएन भन्ने कुराको सन्दर्भमा पहिलो त केपी ओली प्रधानमन्त्री हुनु ठिक एक महिना डेढ महिना अगाडि पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किनु भएको थियो, एउटा मुलुकको प्रधानमन्त्री अब यहाँ हाम्रो सरकार तुरुन्तै फेरियो भन्ने बित्तिकै त फेरि अब आइहाल भन्ने एउटा ठुलो मुलुकले त्यो गर्ने स्थिति हुँदैन। तपाईँलाई यो चाहिँ धेरै ठाउँको अनुभव म भन्छु, अझ ठुला र शक्तिशाली हुँदै गएका मुलुकहरूको समय तालिका पनि त्यस किसिमले सजिलै मिल्दैन। दोस्रो, हामीसितको एजेन्डाका विषयमा कहीँ कतै अब फेरि उच्च स्तरीय संवाद भयो कि भएन भन्दा त्यसको लगत्तै मतलब चाहिँ न्युयोर्कमा उहाँहरूले भेट्नु भएको छ, उच्च स्तरीय भेटघाट भएको छ, संवाद भएको छ, एकदमै टाइट सेड्युलका बीचमा पनि प्रधानमन्त्रीहरूले समय निकालेर भेटघाट गर्नुभएको छ। अहिले फेरि दोस्रो पटक एक वर्षकै बीचमा हामी दोस्रो पटक मतलब चाहिँ एक वर्ष नै भएको छैन, आठ महिनाको बीचमा दोस्रो पटक संवाद भएको छ। त्यस हिसाबले हामीले के बुझ्नुपर्छ भने उच्च स्तरीय संवाद भएको छ, हामीले सोचे अनुसारको हामीलाई हाम्रो जे अवधारणा बनेको छ बायोलेटरल औपचारिक भ्रमण भएपछि मात्रै सम्बन्ध राम्रो हुन्छ भन्ने कोणबाट आजको डिप्लोमेसीलाई बुझ्नु हुँदैन। त यहाँलाई म एउटा ध्यान आकर्षण गरौँ, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीका बीचमा नोभेम्बरमा एउटा मिटिङ भयो रसामा, तेस्रो मुलुकमा होइन त, ब्रिक्स सम्मेलन थाक, त्यो सम्मेलनबाट भएको मिटिङ नै यस्तो एउटा ब्रेक थ्रो भनेर उहाँहरू दुइटै नै स्वीकार्नुभयो कि अब हामी 2020 को अगाडि फर्कियौँ। बिचमा त औपचारिक भ्रमण त कुनै भएको छैन, हवाई सम्बन्ध पनि छैन, तर उहाँले घोषणा गर्नुभयो साइडलाइन मिटिङबाट पनि कि डिप्लोमेटिक अभ्यासमा अर्थात् कूटनीतिक अभ्यासमा नयाँ नयाँ अभ्यासहरू नयाँ नयाँ प्रयोगहरू भइरहेका छन्, तेस्रो मुलुकमा गरिएका संवादहरू पनि मतलब चाहिँ निर्णायक तहमा पुगेका छन्, त्यसमा औपचारिक भ्रमण भएर एकदम रेड कार्पेट ओछ्याएर गार्ड अफ अनर लिएर मात्रै मतलब चाहिँ सम्बन्धहरू के अरे विषयहरू चाहिँ टुङ्गिन्छ भन्ने कुरा चाहिँ अब रहेन भन्ने सिक्दै जानु पर्यो नि हामीले पनि। त्यसो हुनाले हाम्रो बिचमा ठिक छ परम्परागत पुराना हाम्रा केही समस्या थाती छन्, ती थाती गर्नुपर्ने समस्या यथावत छन्, त्यसलाई मैले फेरि सबै सम्झ्यो, तर हिजोभन्दा आज चाहिँ बिग्रियो, केपी ओली प्रधानमन्त्री भएपछि सम्बन्ध बिग्रियो, केपी ओलीलाई यस्तो चाहँदैन भनेको जे यहाँ न्यारेटिभ खडा गर्न खोजिएको छ, त्यो न्यारेटिभमा चाहिँ कहाँनिर कुन तथ्यका माथि उभिएर हामी त्यो कुरा भनिरहेका छौँ भन्ने मात्रै मेरो प्रश्न हो। जहाँसम्म अहिलेको सन्दर्भमा अब हिजो प्रधानमन्त्रीज्यूले पनि बोल्नुभएको छ उहाँ फर्किने क्रममा कि अब भ्रमण हुन पनि सक्छ, समयको कुरा छ, अब हामी एकचोटि हेरौँ भनेर भन्नुभएको छ। अब भएछ भने उहाँहरूको मतलब चाहिँ निकट भविष्यमा भ्रमण पनि होला, त्यो पनि एउटा आफ्नो नर्मल कोर्सबाट भएन छ यस किसिमले भने पनि उहाँहरूका बिचमा सघन संवाद भएको छ र एउटा अत्यन्त बलियो अन्डरस्ट्यान्डिङ बनेको छ हाम्रो र सानातिना समस्याहरू हामी संवादबाट टुङ्ग्याउने भन्ने कुरा पनि हामीले गरेका छौँ। छिमेक भएको हुनाले समस्या आउँछन्, त्यो भनेको त अत्यन्त खुलस्त कुराकानी हो नि त, समस्या छैन हाम्रो, सबै राम्रो छ, हाम्रो केही पनि छैन भनेर भन्नु र होइन, हामी छिमेकी हौँ, राम्रो सम्बन्धमाथि उभिएर तर कतिपय समस्या आयो भने हामी डिल गर्नलाई तिनीहरूलाई समाधान गरेर चाहिँ सक्छौँ, हामीसित त्यो कन्फिडेन्स आत्मविश्वास छ, हाम्रो सम्बन्धको आधारले त्यो कुरा प्रदान गर्छ, बहुआयामिक ऐतिहासिक सम्बन्धले हामीलाई त्यो दिन्छ भन्ने कुराको एउटा आत्मविश्वास नेतृत्व तहमा राजनीति तहमा हुने कुरा चाहिँ अत्यन्त राम्रो र सकारात्मक हो डिप्लोमेसीमा, बायोलेटरल रिलेसनमा या मल्टिलेटरल रिलेसनमा।
हामी अन्तर्सम्वादमा छौं प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको द्विपक्षीय भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनका क्रमको सहभागिताले क्षेत्रीय र बिम्स्टेक मुलुकबीच द्विपक्षीय सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको अपेक्षा गरिएको छ। प्रधानमन्त्री स्वयंले पनि भ्रमण फलदायी भएको र आफू खुशी भएको प्रतिक्रिया दिनुभएको छ। यिनै विषयमा अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं एमाले नेता एवं परराष्ट्रविद डाक्टर राजन भट्टराई हामीसँग हुनुहुन्छ। अब डाक्टर साहब, जसरी यहाँ चर्चा गरिएको छ कि यो सरकारसँग भारतको त्यो हदको सम्बन्ध रहेन भनेर यहाँले पनि अघि भन्नुभयो कि त्यो चर्चा हुने नै गरेको छ र अहिले पछिल्लो समयमा हाम्रो राजनीतिक व्यवस्थामाथि कहीँ न कहीँबाट भइरहेका प्रहारहरू अथवा त्यो एउटा प्रयास भनौँ त्यो प्रयासलाई लिएर पनि आशंकाहरू जन्माइएको थियो कि यो दक्षिण छिमेकीको दृष्टिकोण के छ कसो छ, सरकारलाई अलिकति काम गर्न अप्ठ्यारो हुन्छ कि, व्यवस्थालाई नै कहीँ न कहीँ समस्या पो हुन्छ कि भन्ने खालका राजनीतिक नेतृत्व तहबाटै पनि यस्ता कुराहरू आए। अब यो भ्रमणपछि के एउटा निश्चिततामा हाम्रो राजनीतिक नेतृत्व गएको छ जान्छ?
म तपाईँलाई पहिलो के भन्छु भने हामी एउटा कुरामा अत्यन्त विश्वासका साथ चल्नुपर्छ, त्यसो हुँदा नै हामीले हाम्रो मुलुकको उसलाई राजनीतिलाई सही बाटोमा लान सक्छौँ। त्यो भनेको के हो भने हाम्रा नितान्त आन्तरिक विषयहरू हामीले निष्कोल गरेर अगाडि बढेका विषयहरूमाथि अर्को पक्षसित हामी एजेन्डा बनाएर छलफल गर्दैनौँ, हामी त्यो कुरा चाहिँ त्यस हिसाबले अगाडि
बढाउँदैन।
आजको सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र राष्ट्र भनिसकेपछि त्यसको परिभाषाभित्र उसका निश्चित कुराहरू उसले आफ्ना आन्तरिक मामला र जनता आन्तरिक रूपमा निर्गोल गर्ने जुन आधार खडा गरेको छ लोकतान्त्रिक प्रणाली विधिबाट, त्यो विधिलाई नै हामीले अवलम्बन गरेर जाने हो। त्योभन्दा अर्को बाटोबाट हामी जानु हुँदैन। कसैले चासो राख्ने अनावश्यक चासो राख्यो भने नै हामीले भन्न सक्नुपर्छ दिस इज आवर इन्टरनल एफेयर्स दिदी, होइन यो चाहिँ हाम्रो आन्तरिक मामला हो, यहाँ कृपया यहाँले मतलब चाहिँ त्यसमा चाहिँ चासो धेरै नराखिदिनु होला भन्ने कुरा एकदम स्पष्ट राख्नुपर्छ। अहिलेको जे तपाईँले यहाँ अलिअलि राजनीतिक चर्चा परिचर्चा के हो भन्ने कुरा गर्नुभएको छ, यो कुनै हिसाबले पनि हामी अरूसित गर्दै गर्दैनौँ। यहीँभित्र पनि लामो प्रक्रियाबाट आन्दोलनबाट पटक पटक मतलब चाहिँ यसलाई होइन भन्दै फेरि जनताले त्यसलाई नै पुनस्थापित गरेर ल्याएको लोकतान्त्रिक प्रणाली, त्यसभित्र पनि हामीले बनाएको संविधान, अत्यन्त लोकतान्त्रिक विधि अप्नाएर संसारमा अहिलेसम्म सबैभन्दा फराकिलो जनसहभागिताको माध्यम संविधान बनाउने माध्यम भनेकै संविधान सभा हो। त्योभन्दा अर्को जनसहभागिताका हिसाबले र लोकतान्त्रिक विधिका हिसाबले अर्को बाटो छैन र त्यो त्यति फराकिलो तहमा सहभागितामूलक हिसाबले हामीले बनाएको यो संविधान, योभन्दा अब अर्को बाटो खोज्नु भनेको संविधानलाई संविधानको सहभागिताका हिसाबले पनि विधिका हिसाबले पनि अलोकतान्त्रिक बाटो समाउनुहुन्छ। त्यसो भए हुनाले त्यो बाटोतर्फ मुलुक जान सक्दैन, जानु हुँदैन। आजको नेपाली चेतनाले, युवा चेतनाले त्यो बाटोतर्फ उन्मुख गराउँदैन। नम्बर एक हामी यसमा स्पष्ट हुनुपर्छ र यो कुरा हामीले हाम्रा छिमेकी मुलुकहरू कतै त्यस्तो चाहेर आयो भने हामीले स्पष्ट रूपमा भन्न सक्नुपर्छ। दोस्रो कन्टेन्टका हिसाबले पनि यो संविधान हामीले अहिलेसम्म ल्याएका संविधानमा सबैभन्दा लोकतान्त्रिक र जनतालाई अधिकार सम्पन्न गरिएको छ। प्रगतिशील विषयहरू यसभित्र समेटिएका छन्। प्रगतिशील भन्नुको अर्थ हाम्रो यहाँ चाहिँ वामपन्थीहरूका एजेन्डा हुन् कि भन्छ होइन, जनताको हितमा, जनताका मौलिक अधिकारदेखि लिएर तल्लो तहका जनतालाई अधिकार सम्पन्न गराउनका लागि स्थानीय तहलाई बलियो बनाउने कुरासम्म यसभित्र समावेश गरिएको छ। मौलिक हकका कुराहरू 16-17 बुँदामा समावेश भएका छन्। दक्षिण एसियामै सायदै यसरी बुनागत रूपमा मौलिक हकदेखि लिएर स्थानीय तहलाई यो अधिकार दिएको संविधान यो पहिलो हुनुपर्छ। त्यसो हुँदा यो दोस्रो विषयलाई हामी कन्टेन्टका बारेमा पनि हामी स्पष्ट हुन्छ हो, अब संविधान बनाउने क्रममा संविधान सभाको शक्ति सन्तुलनका हिसाबले गिभ एन्ड टेक भएको छ, नेगोसिएसन भएको छ। त्यो नेगोसिएसन भएको कारणले गर्दा शक्ति सन्तुलन बदलिँदा स्वाभाविक रूपमा संविधानका कतिपय कुराहरू संशोधन हुन्छ, यही संविधानले गर्छ। योभन्दा बाहिरबाट निकास खोजिने कुरा स्वीकार्य हुँदैन, मान्नु हुँदैन। संविधानभित्रै एउटा दुईटा विषय बाहेक बाँकी सबै चिजमा दुई तिहाईले सहमति जुटाएर यसलाई संशोधन गर्न सकिन्छ। एउटा राष्ट्र टुक्रो छु भन्न पाइँदैन, अर्को जाति र धर्मका आधारमा राजनीति गर्छु भन्न पाइँदैन। यी दुईटा कुरा बाहेक अरू कुरा संविधानले एलाउ गरेको छ भने हामी त्यो बाटोतर्फ हिँड्नु पर्यो, जनतालाई कन्भिन्स गर्नु पर्यो, जनताको बिचमा जानु पर्यो, उनीहरूलाई आफ्ना एजेन्डा स्थापित गराउनु पर्यो। आफ्नो एजेन्डा स्थापित गराएर बहुमत सकिन्छ दुई तिहाई नै ल्याउने, सकिएन भने दुई तिहाई हुने दलहरू मिलेर दुई तिहाई बनाएर संविधान संशोधनका एजेन्डाहरू संसदभित्र छेराएर त्यसबाट अगाडि लिएर जाने, यो रोकावट छैन कसैलाई पनि। यो चाहिँ राजावादी भनिनेहरूलाई पनि रोकावट छैन, लोकतन्त्रका पक्षधार गणतन्त्रका पक्षधारलाई त रोकावट हुने कुरै भएन। त्यसो हुँदा यो विधिलाई जनस्तरमा अहिलेको नयाँ युवा पङ्क्तिमा हामीले यो संविधानको बाटो यो छ है, यो बाटोबाट अर्को जाने होइन भनेर हामीले स्थापित गराएर गयौँ भने हाम्रा छिमेकीहरूदेखि लिएर सबैको विश्वास जितेर हामीले व्यवस्थालाई अगाडि लान सक्छौँ, यहाँ शान्ति कायम गर्न सक्छौँ, स्थिरता कायम गर्न सक्छौँ र यो संविधानका माध्यमबाट हामीले जे खोजेका छौँ मुलुकमा खास गरी शान्ति र स्थिरतासँगै आर्थिक प्रगतिको बाटोमा मुलुकलाई लिएर जाने र हाम्रा छिमेकी सर हामी पनि पछि पछि आर्थिक विकासको बाटोमा यो मुलुकलाई डोर्याएर लिएर जाने जे अपेक्षा हामीले राखेका छन् आम जनताले र राजनीतिक दलले जे प्रतिबद्धता जाहेर गरेका छन् त्यो बाटोमा हामीले हिँडाउनुको हामीसित विकल्प छैन।
हामी अन्त्य अन्त्यमा छौँ, जस्तो आर्थिक समृद्धिको कुरा, लगानीको क्षेत्रको कुरा प्रधानमन्त्रीले हिजो पनि भन्नुभयो, उताबाट फर्किसकेपछि पनि प्रधानमन्त्रीले चाहिँ अब यो जुन पछिल्लो भ्रमण भयो यसले चाहिँ लगानी र सहकार्यको ढोकाहरू खुलेको छ भन्नुभयो। भारतीय प्रधानमन्त्रीसँगको भेटका सन्दर्भमा पनि निकै लामो छलफल भयो, योभन्दा अगाडिको समयभन्दा पनि लामो छलफल भयो। पारस्परिक सहयोगका विभिन्न सन्दर्भहरू, हाम्रा समसामयिक कुराहरू, लगानीका विषयमा कुराकानी भयो भन्नुभएको छ। अब यहाँले जसरी भन्नुभयो कि अब हाम्रा छिमेकीहरू जसले आर्थिक विकास गरेका छन् उनीहरूसँग फाइदा लिने, हामी भारतसँग हाम्रो व्यापार घाटा पनि एकदम धेरै नै छ, अब यो सन्दर्भमा यो पछिल्लो भ्रमणले ती तत्त निकायहरूलाई, तत्त चाहिँ निजी क्षेत्र या सरकारका निकायहरूलाई कतिको प्रेरित गर्छ, यसले कस्तो बाटो दिन्छ हामीलाई र त्यो बाटो हामीले कसरी समात्न सक्छौँ होला?
जरुर मतलब के हुन्छ भने अब यी सबै समस्या त हाम्रो लामो समयदेखि हामी भोग्दै आएका छौँ। व्यापार घाटाको कुरा होस् कि लगानी भित्राउने कुरा हुन् कि यी त हाम्रा लागि धेरै सुधार गरेर धेरै प्रयत्न गरेपछि मात्रै पाइन्छ। एउटै भेटघाट एउटै मुलुकसित भएका समझदारीकै आधारमा सबै चिज तुरुन्तै तुलिहाल्ने होइन, तर दीर्घकालिक हिसाबले हाम्रो व्यापारलाई वृद्धिकरण गर्नुपर्ने, आफ्नो उत्पादन वृद्धि गर्नुपर्ने, उत्पादन हुन सक्ने सम्भावनाको खोजी गर्नुपर्ने, त्यसमा लगानी भित्र्याउनु पर्ने, देशभित्रको लगानीलाई पनि प्रोत्साहित गर्नुपर्ने, यी सबैका लागि त पहिलो हामीलाई एउटा सुस्पष्ट र स्थिर राजनीतिक वातावरण चाहिन्छ। त्यो स्थिर राजनीतिक वातावरणमा त्यो भिजन भएको त्यो कुराको नेतृत्व गर्न सक्ने राजनीतिक दल र त्यसको नेतृत्व भिजनरी नेतृत्व चाहिँ हामीसित आवश्यक हुन्छ। जुनसुकै मुलुकलाई जुनसुकै मुलुकले विकास गरेको पनि हामी त्यही पाउँछौँ। त्यसो हुँदा त्यो पाटोतर्फ मुलुकलाई लिएर जानका लागि अब नागरिकहरू जागरुक हुनु पर्यो र के भन्न सक्नु पर्यो नागरिकले भने अति भयो अब यो चाहिँ साना तिना पार्टीहरू मतलब चाहिँ मजबुत पार्लियामेन्टमा अनि उनीहरूले बार्गेनिङ गरेर ठुला र मतलब चाहिँ अलिकति
बोकेका
र तिनीहरूलाई पार्टीहरू चाहिँ त्यसरी जान नसक्ने जुन भन्नु भएको छ त्यो कुराको अन्त्य गराउने गरी
नागरिकहरूले
जहाँसम्म तपाईँले व्यापार घाटाको कुरो छ हामीले यो विद्युत लगायतका क्षेत्रहरूमा पदार्थको आयातदेखि लिएर अनि हाम्रो विद्युत एरियाका गतिविधिहरूमा हामीले
हजुर यहाँसँगको आजको संवाद निकै महत्वपूर्ण भयो अनि निकै महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हिमालय नेता एवं राष्ट्रविद डाक्टर राजन भट्टराई। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै बिदा दिनुहोस्। नमस्कार।